अपने बाद नाइब की आदत के मुतालिक बहुत सोचते थे, लेकिन ये नियाबत तश्कील ना पा सकी क्योंकि बाज़ अराकीन हिज्ब कुछ वजूहात के सबब इसे कबूल ना कर सके और इस तरह के मसले में सैयद तन्हा रह गए। कोई इनके साथ ना था, ना ही कोई मर्जे इनका साथ देने के लिए तैयार था और ना ही कोई आम आदमी। इराकी अवाम में से सैकड़ों को जेल जाना पड़ा, हजारों को जिंदा दरगोर किया गया और वो यतीमों की तरह इधर उधर देख रहे थे, कोई कायद नजर नहीं आ रहा था।
सत्रह जुलाई सन 1979 को सद्दाम ने इराकी सदर अहमद हसन बकर को इख्तदार से हटा दिया और रस्मी तौर पर इख्तदार अपने हाथ में ले लिया। इब्तदा में सद्दाम की नीयत सैयद बाकर सदर के कत्ल करने की नहीं थी, बल्कि वो चाहता था किसी तरीके से सैयद सदर की हिमायत हासिल कर सके और इस सिलसिले में उसने कई वफूद भी सैयद बाकर सदर के पास भेजे ताकि उनके साथ मुजाकरात किए जाएं, जबकि सैयद सदर नजरबंदी में थे।
सद्दाम के भेजे नुमाइंदों ने कहा कि अगर आप सिर्फ ये ऐलान कर दें कि आपका इमाम खुमैनी से कोई ताल्लुक नहीं है, या फिर ये कि किसी मौके में हमारी हमायत करें, जबकि हमारे पास ऐसे मौकफ हैं कि जो दीन के साथ टकराव नहीं रखते, आप सिर्फ किसी भी अखबार में इंटरव्यू दें और इनमें से किसी एक मुतालबे को मान लें, तो इसका सिला ये मिलेगा कि सद्दाम खुद आपके घर में आपसे मुलाकात करने आएगा और इस मुलाकात को टेलीविजन पर नशर किया जाएगा। और सद्दाम के नजदीक ये सबसे बड़ी पेशकश थी कि सैयद सदर से इराक का सदर मुलाकात के लिए आया है, लेकिन सैयद सदर ने इन तमाम पेशकशों को ठुकरा दिया और अपने मौकिफ पर डटे रहे। सैयद सदर ने इस पेशकश को क्यों ठुकराया? सिर्फ इसलिए कि वो एक हकीकी कायद थे। हमने अर्ज की, सैयदना ये मतालिब सादा से हैं और इनमें से किसी को माना जा सकता है, तो सैयद सदर ने फरमाया कि बेटा देखो कि जवान इस्लाम की खातिर अपना खून पेश करें और मैं खुद को बचा लूं, ये कहाँ की माकूल बात है कि हम जवानों को इनकलाब की दावत दें और इन्हें शहीद किया जाए लेकिन मुझे शहीद न किया जाए।
अपने बाद की क़यादत के मामले में मायूसी के बाद सैयद सदर को एहसास हुआ कि अब कोई अमली काम मुमकिन नहीं रहा। बस आपके दिल में आहिस्ता आहिस्ता शहादत का एहतराम बढ़ता गया, जिसका इजहार आपने शेख नोमानी के सामने किया कि अब शहादत ही वाहिद रास्ता है जो बचा है। शेख नोमानी का कहना है के सैयद सदर की सेहत आहिस्ता आहिस्ता बिगड़ती गई और वो शदीद कमजोर हो गए और हर वक्त गमगीन रहते थे और उन दिनों में हर वक्त या तिलावत करते या तस्बीह करते पाए गए और आखिरी अय्याम में रोजे से रहा करते थे। और शेख नौमानी कोशिश करते थे कि इस्लामी तहरीक के मुतालिक कोई मौजू छेड़े तो सैयद सदर जवाब में एक मुस्कुराहट चेहरे पर ला दे, और उस वक्त और इन हालात में सैयद बाकर सदर ने अपने शागिर्दों के नाम एक वसीयत अपनी आवाज में रिकॉर्ड कराई।
अस्सलामु अलैकुम अय्युहल अहबाब मिन अबीकुम अलबईद अलैकुम बिजिस्मिह।
अस्सलामु अलैकुम ए मेरे अजीजो, तुम पर सलाम उस बाप की तरफ से जो जिस्मानी तौर पर तुमसे दूर है लेकिन उसका कल्ब तुम्हारे बहुत करीब है। जिसकी रूह की गहराइयों में तुम बसते हो और उसकी तमाम यादों में सिर्फ तुम्हारा ही जिक्र होता है, इसलिए कि तुम ही उसकी तारीफ उसके माजी की जिंदा और चलती फिरती ताबीर और उसके हाल और हाजिर का तसलसल और मुस्तकबिल की एक बड़ी उम्मीद हो। ए मेरे अजीजो, ए गुरु है वफाओ इखलास और मोहब्बत, मैं शिद्दत से तुम्हारी कमी का एहसास कर रहा हूँ और तुम्हारी नुसरत और मदद की जरूरत बढ़ चुकी है।
वा अशद्दु मा अकूनु तलबन लिउनहुम।
سید باقر الصدر نے اپنی شہادت سے چند دن قبل اپنا آخری فتویٰ جاری کیا کہ جس میں حکومت عراق کے ایران پر حملے کی صورت میں کسی قسم کے تعاون کو حرام قرار دیا گیا۔ نظر بندی کے ایام میں یہ وہ واحد فتویٰ تھا جو عوام تک رسائی حاصل کر سکا تھا، اور یہی فتویٰ سبب بنا کہ صدام سید باقر الصدر کے پھانسی کے آرڈر پر دستخط کرے۔ 5 اپریل 1980 بوقت دوپہر 2:30 بجے سید محمد باقر صدر کو ان کے گھر سے گرفتار کیا گیا۔ آپ کو بغداد میں ایجنسیوں کے دفتر میں لے جایا گیا، اور دوسرے روز آپ کی ہمشیرہ بنت الہدا کو بھی گرفتار کر کے بھائی کے ساتھ قید کر دیا گیا۔
شہید صدر کی شہادت کے بارے میں کافی باتیں عام ہیں، لیکن جو بات میرے نزدیک موثق ہے اور جس کے بارے میں کافی تحقیق کی ہے وہ یہ ہے کہ صدام، بارزان تکریتی اور ایک تیسرا شخص جو صدام کے رشتہ داروں میں سے ہی تھا، مجھے اس وقت نام یاد نہیں آ رہا، سید صدر سے آخری بار مذاکرات کرنے لگے، اور جب انہوں نے محسوس کیا کہ سید صدر کسی بھی مطالبے کو ماننے کے لیے تیار نہیں ہیں تو اس شخص نے اچانک پستول نکالا اور سید پر فائر کھول دیا اور سید شہید ہو گئے۔
فی مساء اليوم التاسع من نیسان عام 1980 کو رات 9 بجے کے قریب نجف شہر کی بجلی بند کر دی گئی، اور رات کی تاریکی میں سید صدر اور ان کی ہمشیرہ کی میتوں کو سید صادق الصدر کے گھر چھوڑ دیا گیا، اور سید صادق الصدر کو ان کے غسل و کفن کی اجازت نہ دی گئی، البتہ ان کی نماز کی اجازت مل گئی، اور ان دونوں کی میتوں کے چہروں پر ظلم و ستم کے آثار نمایاں تھے۔ علی، تو یہ دن عام دنوں کی طرح ایک معمول کا دن تھا اور کوئی خاص رد عمل سامنے نہ آیا۔ آئیے دیکھتے ہیں کہ اس شخص کا کیا انجام ہوا جس نے صدام اور بارزان کے سامنے شہید صدر پر فائر کر کے انہیں شہید کیا تھا۔
جس شخص نے شہید کو قتل کیا تھا 2 ہفتے بعد وہ بھی ایک ڈرامائی طریقے سے مارا گیا۔ اس شخص نے 2 شادیاں کی ہوئی تھیں اور اس کا ایک بیٹا تقریباً 11 سال کا تھا۔ جب وہ شخص حسب معمول اپنے گھر میں داخل ہوا، اس کے بیٹے نے بغیر کسی فرصت کے اس پر 5 گولیاں برسا دی اور وہ وہیں پر ختم ہو گیا۔ یہ خبر جب صدام کے خالو نے سنی تو اس پر سراسیمگی کی حالت طاری ہوئی، جس پر اس نے گھر جا کر اس بچے کو قتل کر دیا، اور اس طرح مسائل اتنے بڑھے کہ صدام نے اس پورے خاندان کو ایک ہی دن میں موت کے گھاٹ اتار دیا۔
سید محمد باقر الصدر ان لوگوں میں سے ہیں کہ جن کی معرفت کا حق کوئی ادا نہ کر سکا، مگر یہ کہ شہید کے اس دنیا سے جانے کے بعد شہید صدر کو صرف ظاہری طور پر پہچانا گیا، اور یہ اس وقت کے افراد کی کوتاہ فکری تھی۔ سید محمد باقر الصدر نجف کے وہ پہلے مجتہد تھے جن کو شہید کیا گیا، لیکن وہ آخری نہ تھے۔ ان کے اور دیگر شہدائے عراق کے خون سے عراق میں اسلامی حکومت کے قیام کی پہلی سطر تحریر ہوئی، ایک ایسی حکومت کہ جس کی زوفشانیوں کو اس وقت کوئی آنکھ قریب سے نہ دیکھ سکی، لیکن اس نے تمام امت کو ذمہ داریوں کا احساس دلایا۔
تمہارے باپ کی مثال اس شجر کی سی ہے کہ جس کی ٹہنیاں نمو پذیر ہیں اور جس کے پتے اپنی چادر پھیلائے ہوئے ہیں، اور جو بلندی میں آسمان سے باتیں کر رہا ہے لیکن اس کی جڑیں اندر سے کمزور ہو چکی ہیں. اے میرے عزیزو، اگر تمہارے فراق جیسی مصیبت میں گرفتار ہوں تو ساتھ ہی ساتھ میں یہ بھی محسوس کر رہا ہوں کہ تم کامیابی سے ہمکنار ہو چکے ہو. تم نے اس دوران وہ کچھ ثابت کر دیا ہے جو ہر باپ اپنی اولاد میں دیکھنا چاہتا ہے. تمہاری ثابت قدمی، ایثار، خلوص اور وفا جیسی صفات ہی وہ صفات ہیں جو ایک باپ کی خوشبختی ہوتی ہیں، اور ایک باپ اپنی اولاد میں ایسی ہی صفات کے تسلسل کی خواہش رکھتا ہے. بس زمان و مکان کی قیود سے ہٹ کر تم ہمیشہ میرے ساتھ ہو، اور ہماری یہ ہمراہی صرف اور صرف رضائے الہی کے لیے ہے، فقط اور فقط خدا کے لیے. تم ہماری مسلسل نشستوں کی زندہ و جاویداں تعبیر ہو، یہاں تک کہ ہم سب دوبارہ ملاقات کریں گے اور شاخیں پھر درخت کی جانب لوٹ کر آئیں گی. والسلام علیکم، سلام ہو تم پر ایک ایسے دل کی طرف سے جو تم سے بات کرتے تھکتا نہیں. ورحمۃ اللہ وبرکاتہ.